नमस्कार, अन्तर संवादबाट सन्तोष रिग्मी। जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणका लागि विश्व समुदायको ध्यान आकर्षण गराउन काठमाडौँमा आयोजित तीन दिने सगरमाथा संवाद सम्मेलन हिजो सकिएको छ। सम्मेलनले विभिन्न 25 मुद्दे आह्वान जारी गरेको छ। सम्मेलन सफल भएको समापन समारोहमा हिजो परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले बताउनु भएको छ। सगरमाथा संवादमा के भयो र अब त्यसपछि के हुन्छ भन्ने विषयमा आजको अन्तर संवादमा केन्द्रित हुनेछौं। सगरमाथा संवाद आयोजक समितिका सदस्य सचिव समेत रहनुभएका वन तथा वातावरण मन्त्रालयका सहसचिव डाक्टर महेश्वर ढकाल हामीसँग हुनुहुन्छ। हजुर, स्वागत छ यहाँलाई।
नमस्कार।
हजुर, सगरमाथा संवादमा तीन दिनसम्म अन्तर्राष्ट्रिय समुदायका व्यक्तित्वहरू, नेपाल सरकार, हामी सबै यहाँहरू सबै जुट्नुभयो। मूल रूपमा सगरमाथा संवाद कस्तो भयो?
समग्रमा सगरमाथा संवाद एकदम सफल र भव्य रूपमा सम्पन्न भएको छ। अब हामीले जनवरी 21 अथवा माघ 8 यो कार्यक्रमको लन्च गरेर यसको सुरुवाती काम गरेका थियौँ। हामीले करिब करिब 3 महिना जति काम गऱ्यौँ। यो काम गर्दा हामीले विश्वका सबै महादेशका र नेपालको कूटनीतिक सम्बन्ध भएका र नेपालसँग जलवायु परिवर्तनको एजेन्डामा नजिकै बसेर काम गर्ने छिमेकी र अन्तर्राष्ट्रिय लगभग सबै मुलुकहरू र अन्तर्राष्ट्रिय समुदायका प्रमुख र प्रतिनिधिहरू यो सम्मेलनमा आउन सफल हुनुभएको छ। उदाहरणको लागि COP29 प्रेसिडेन्ट, जसले 198 कन्ट्रीलाई नेतृत्व गर्नुहुन्छ, उहाँ आउनुभएको छ। उद्घाटन सत्रमा उहाँले किनोट स्पिकरको रूपमा बोल्नुभएको छ। हाम्रो एनडिसी 3 जुन चाहिँ भर्खरै गत हप्ता नेपाल सरकारले स्वीकृत गर्यो त्यो उहाँलाई बुझाउनु भएको छ। र नेपालको लिखित रूपमा पनि जलवायु परिवर्तन एजेन्डा के हो, हाम्रा प्राथमिकता के हो, त्यो कुरा हामीले अन्तर्राष्ट्रिय समुदायलाई भनेका छौँ। र त्यो मञ्चबाट, सगरमाथाको मञ्चबाट जुन विश्वका मान्छेहरूलाई हामीले बोलायौँ, यो पटक हामीले गरेको के हो भने, सधैँ हामी जलवायु परिवर्तनको जोखिममा छौँ, हामी पीडितमा छौँ, हामीलाई सहयोग चाहियो भन्ने कुरा विदेशीहरूकै मुखबाट हामीले बोल्न लगाउने गरी हामीले यो कार्यक्रम आयोजना गरेका थियौँ। विभिन्न देशका मान्छेहरू आएर जुन किसिमको नेपालकै भूमिमा बसेर उहाँले यो कुरा राख्नुभएको छ, मलाई लाग्छ आउँदा दिनहरूमा सगरमाथा संवादले जलवायु परिवर्तनको न्यायको लागि अगाडि बढ्न मार्ग प्रशस्त गरेको छ। र त्यो हाइवे, त्यो चाहिँ जुन अन्तर्राष्ट्रिय नेगोसिएसनको निरन्तर रूपमा गर्नुपर्ने हाइवे हो, त्यो चाहिँ अझ फ्राकिलो भएको छ। र अब एउटा मूलधारमा हाम्रा बहस र छलफलहरू भविष्यमा अगाडि जानेछन् भन्ने हाम्रो विश्वास छ।
सम्मेलनमा जुन विषयहरूमा छलफल भयो र जो व्यक्तित्वहरूका बीचमा छलफल भयो, मूलत नेपालका तर्फबाट हामीले के कुराहरूमा बढी जोड दियौं र यहाँले अघि भनेको जस्तो सम्बन्धित व्यक्तित्वहरूबाटै, सम्बन्धित क्षेत्रका मानिसहरूबाटै जुन बोलाउने अवस्थाका बारेमा भन्न लगाउने यी यावत विषयहरूमा तथ्याङ्कीय रूपमा कस्तो खालको छलफल भयो?
यस्तो छ, हामीले कार्यक्रमको अवधारणा पत्रलाई हेर्नुभयो भने हामीले 5 मुद्दालाई अगाडि सार्नुपर्छ भनेर सुरुदेखि भनेका थियौँ। तर ती 5 मुद्दाहरूभित्र पनि विभिन्न क्षेत्रहरू, विषयगत क्षेत्रहरू छन्, त्यसको आधारमा हामीले सेसनहरू तयार गरेका थियौँ। ती 5 क्षेत्र के थिए भन्नुहुन्छ भने, जलवायु परिवर्तनको जोखिम निरन्तर रूपमा बढेको छ र हाम्रा हिमालहरू जोखिममा भएको कारणबाट हिमतालहरू बनेर फुट्ने क्रम बढ्दो छ, बाढी पहिरो र डुबान बढ्दो छ, आगलागी खडेरीका सुक्खाहरू बढ्दो छ। तर यसको इम्प्याक्ट कस्तो छ भन्नुहुन्छ भने, हिउँ पग्लिनु भनेको त्यो पानी तल बग्नु, त्यसको असर र प्रभाव तल्लो तटीय क्षेत्रमा पर्नु र त्यसको असर समुद्रको किनारसम्म पुग्ने भएको हुनाले, अब जलवायु परिवर्तनको एजेन्डामा हामीले काम गर्ने हो भने पर्वतीय मुलुकहरू मात्र होइन कि तल्लो तटीय क्षेत्रमा रहेका मुलुकहरू पनि मिलेर काम गर्नुपर्छ। र त्यसरी काम गर्दाखेरि हामीले खाद्य सुरक्षा र स्थानीय समुदायमा आधारित जलवायु अनुकूलनका कार्यक्रमहरूमा केन्द्रित भएर जानुपर्छ भन्ने आशयका साथ सामुद्रिक राष्ट्र र पर्वतीय राष्ट्रहरू मिलेर काम गर्ने अवधारणाको नयाँ खोजी गरेका छौँ। उहाँले राम्रोसँग डकुमेन्टहरू केलाएर हेर्नुभयो, बहस र छलफलका त्यसका सिक्वेन्सहरू, लयहरू हेर्नुभयो भने हामी त्यो हिसाबले गइरहेका छौँ। दोस्रो विषयवस्तुमा हामीले के भनेका छौँ भन्नुहुन्छ भने, पर्वतीय क्षेत्रहरू जति प्राकृतिक छन् त्योभन्दा बढी पवित्र छन्। यो प्राकृतिक र पवित्र प्राकृतिक स्रोत र साधनहरूलाई अधिकतम र बुद्धिमत्तापूर्ण तरिकाले प्रयोग गरेर हरित अर्थतन्त्रको अवधारणा अनुसार पर्वतीय क्षेत्रमा बस्ने स्थानीय समुदायको जीवन र जीविकोपार्जनका आधारहरू खोज्नुपर्छ भनेर हामीले बहस गरेका छौँ। त्यसमा सफा ऊर्जा लगाएको जलविद्युत र प्रकृतिमा आधारित पर्यटन र कृषि र वनमा आधारित उद्योग व्यवसायहरूमा हामी केन्द्रित हुन चाहिरहेका छौँ। तेस्रो विषय भनेको के हो भन्नुहुन्छ भने जलवायु परिवर्तनका जोखिम बढ्दै जाँदा पछिल्लो समयमा हानि नोक्सानीको विषय बढी पेचिलो बन्यो। तर हानि नोक्सानीमा प्रभाव पर्यो भन्ने कुरा मौखिक रूपमा भन्न जति सजिलो छ, विज्ञानमा टेकेर त्यसका प्रमाणहरू खोज्न अति गाह्रो छ। त्यसो भएको हुनाले यसका रिस्कहरू, यसका एसेसमेन्टहरू भनेको यसको पहिचान गर्ने के चाहिँ जोखिमहरू छन् त, ती कुन दर्जाका अथवा कुन डिग्रीका जोखिमहरू छन्, त्यो डिग्रीको आधारमा हामीले हानि नोक्सानीको अवधारणा अगाडि बढाउने। तपाईँले बाढी पहिरोबाट पुल भत्क्यो भन्न जति सजिलो छ, त्यो पुलबाट पुल भत्केको कारणबाट यातायात अवरुद्ध हुँदा अर्थतन्त्रमा परेको असर, स्वास्थ्यमा परेका असर, त्यो व्यक्तिगत तहसम्म मेजर गरेर त्यसको आर्थिक मूल्य कति हुन्छ भन्ने कुरा अहिलेसम्म हामीसँग क्षमता छ, त्यो बारेमा हामी छलफल गर्न चाहिरहेका छौँ। चौथो र महत्त्वपूर्ण विषय हामीले के मेसेज दिन खोजिरहेको थियौँ भन्नुहुन्छ भने क्लाइमेट जस्टिस एन्ड ह्युम्यानिटी, जलवायु परिवर्तनको कारणबाट गरिब र निमुखा जनताहरू बढी प्रभावित छन् जुन हामीले भन्दै आएका थियौँ। तर यो पटक हामीले के भनेका छौँ भने जलवायु परिवर्तनको प्रभाव उमेर अनुसार पनि हेर है, बालबालिकालाई हेर, युवालाई हेर, महिलालाई हेर, त्यसपछि वृद्ध बुवा आमालाई हेर, उमेर एकातिर बढ्दै गएको छ, बसाइ सराई अर्कोतिर बढ्दै गएको छ, जसका कारणबाट गाउँघरमा बुढा बुवा आमाहरू एउटा खडेरीमा पानी नपाउने स्थिति, खाद्य सुरक्षाको समस्या आफ्नो ठाउँमा छ। यी कुराहरूलाई कसरी समग्रतामा चाहिँ एड्रेस गर्ने भनेर माउन्टेनको खास गरेर पर्वतीय क्षेत्रको दिगो अर्थव्यवस्थाको लागि नेपाल र नेपाल लगायतका पर्वतीय क्षेत्रहरूले के गर्न सक्छन् त्यसमा साझा धारणा बनाउने गरी हामीले छलफल गरेका छौँ। र चौथो मेसेज चाहिँ हामीले के दिएका छौँ भन्नुहुन्छ भने जलवायु परिवर्तन कुनै एउटा व्यक्ति वा कुनै एउटा देशको कारणले मात्रै उब्जेको समस्या होइन, यो सामूहिक र साझा समस्या हो। यति मात्रै फरक के हो भने यो समस्या उब्जाउनमा धनी राष्ट्रहरू बढी जिम्मेवार छन् र गरिबहरू त्यही अनुपातमा कम छन्, र बढी प्रभावितको छन् भन्दा फेरि गरिब राष्ट्रहरू बढी प्रभावित छन्। यस्तो परिस्थितिमा जलवायु परिवर्तनको मुद्दालाई एड्रेस गर्नको लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग कसरी हुन्छ भनेर हामीले पहिलो पटक गोलमेन्सको आयोजना गरेका छौँ, जसमा पूर्व अर्थमन्त्री, पूर्व गभर्नर र पूर्व राष्ट्रिय योजनाको उपाध्यक्ष डाक्टर युवराज खतिवडाले, नेपालमा भएका सम्पूर्ण विकास साझेदारहरू र अन्तर्राष्ट्रिय तहबाट आउनुभएका साझेदारहरूसँग बसेर अन्तर्क्रिया र सेसन चलाउनु भएको छ। र भोलिका दिनहरूमा हामी कसरी चाहिँ बढीभन्दा बढी जलवायु वित्त, बढीभन्दा बढी अहिलेको एडभान्स प्रविधि र त्यसको विकास र विस्तार, र नेपाल र नेपालीको हकमा र हामी जस्तै पर्वतीय मुलुकहरूको हकमा क्षमता विकासका कार्यक्रमहरू कसरी ल्याउन सकिन्छ भनेर मूलत मैले यसभन्दा अगाडि भनेका पाँचवटा विषयमा सगरमाथा संवाद केन्द्रित भएको छ। अब यो विषयलाई आउँदा दिनहरूमा राष्ट्रिय रूपमा हामी कस्तो रणनीति बनाएर राष्ट्रिय, प्रादेशिक र स्थानीय तहमा जान्छौँ, र अन्तर्राष्ट्रिय लेभलमा अबका हाम्रा पाइलाहरू के हुन्छन् र त्यो पाइलाहरूमा हामी कसरी त्यसको गति अगाडि बढाउँछौँ भन्ने कुरा। अब फेरि यसको अर्थ मैले कहाँनिर टुङ्ग्याउन खोजिरहेको छु भन्नुहुन्छ भने कुनै एउटा इभेन्ट आयोजना गर्नु त्यो विषयको छलफल र बहसको अन्त्य होइन, यो एउटा विषयको अन्त्य हो तर अर्को नयाँ चिजको सुरुवाती पनि हो। त्यसो भएको हुनाले आउँदा दिनमा अझ फराकिलो, अझ सकारात्मक हामी भएर जलवायु परिवर्तनको एजेन्डालाई निरन्तर अभ्यासको रूपमा र निरन्तर एउटा एजेन्डाको रूपमा अन्तर्राष्ट्रिय समुदायमा लानुपर्छ। यदि अहिले उठाइएको एजेन्डालाई कुनै कालखण्डमा गएर छोडियो, यो त छलफल गरियो अब यसलाई छोडिदिए हुन्छ भनेर कसैले बुझेको छ भने त्यो भ्रम हो, यसलाई निरन्तर रूपमा लानुपर्छ। र आउँदा दिनहरूमा अगाडि बढ्नको लागि सगरमाथा संवादले एउटा जग, एउटा कर्नर स्टोर, माइल स्टोन, अब के भन्नुहुन्छ, यसले एउटा आधारशिला खडा गरेको छ। मैले आज पनि धेरै पत्रिकाहरू पढिरहेको छु, धेरै पत्रिकाले यसलाई सकारात्मक रूपमा चाहिँ सगरमाथा संवादले एउटा सन्देश दिएको व्यक्त गरिरहनु भएको छ।
डाक्टर साहब, अब जस्तो भनौँ न, नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा, राष्ट्रसङ्घीय मञ्चमा या अन्य द्विपक्षीय बहुपक्षीय मञ्चहरूमा यसअघि पनि जलवायु परिवर्तनको असर, मूलत हामी चाहिँ बढी जोखिममा परेका कारणले हामीलाई भएको असरका बारेमा ध्यानाकर्षण गराएको नै हो। आफैले मञ्च बनाएर यसपालि गरेको ध्यानाकर्षणबाट चाहिँ अन्तर्राष्ट्रिय समुदायले कसरी लिएको याले पाउनु भएको छ, औपचारिक रूपमा उहाँहरूले भनेको कुरा भन्दा पनि औपचारिक सम्बन्ध?
एकदमै राम्रो प्रश्नको लागि धन्यवाद। मैले कसरी बुझेको छु भन्नुहुन्छ भने, अब म पनि यो क्षेत्रमा जागिरको हिसाबले मात्रै होइन, मेरो पढाइको हिसाबले पनि लामो समय मैले यो क्षेत्रमा बिताएको छु। अहिलेको सगरमाथा संवादमा कतिपय साथीहरूले राष्ट्र प्रमुख आएन भनेर पनि भन्नुभएको छ, तर तपाईँले एउटा बुझ्न, हामीले पनि कतिपय अवस्थामा बुझाउन नसकेको हो कि बुझ्न नसकेको हो, अब हामीले त्यो पनि एउटा विश्लेषण त हामी गरौँला। तर मैले भन्न खोजेको कुरो के हो भने, कुनै पनि राष्ट्रको राष्ट्रपति अथवा प्रधानमन्त्री अथवा मन्त्री आए पनि त्यो राष्ट्रको प्रतिनिधि र प्रमुख आएर आइसकेपछि त्यो राष्ट्रको तर्फबाट धारणाहरू आउँछन् नि। त्यसो भएको हुनाले यहाँ व्यक्ति कुन तह र पदको भन्ने होइन, कुरा कसरी र के राख्यो भन्ने कुरा बढी महत्त्वपूर्ण हो, पहिलो कुरा। दोस्रो कुरा चाहिँ कि यहाँले हेर्नुभयो भने यो सगरमाथा संवादमा सबैभन्दा उच्च स्तरको राजनीतिक नेतृत्व भनेको छिमेकी राष्ट्रबाट आएको छ। तपाईँले एउटा कुरो एकदमै निर्मम भएर विश्लेषण गर्नुपर्ने कुरा के हो भने, जलवायु परिवर्तनका जोखिमहरू छिमेकी राष्ट्रहरूको जनसङ्ख्या, त्यहाँ भएको भौतिक र औद्योगिक विकास र उनीहरूले गर्ने गरेको कार्बन उत्सर्जन र उनीहरूले गरेको आर्थिक विकाससँग नेपालले सतर्कता कुन पोइन्टमा लिने र उनीहरूबाट लाभ के लिने भन्ने हो भने, अहिले हाम्रा दुईटा छिमेकी उत्तर र दक्षिणको छिमेकी नै हो। जब सगरमाथा संवादमा तिनै देशका सबैभन्दा उच्च तहका मान्छेहरू आइरहेका छन् र उनीहरूले त्यहाँ गरेको कमिटमेन्टलाई हामीले एकदमै केलाएर वस्तुनिष्ठ तरिकाले विश्लेषण गरेर सुन्यौँ भने, उनीहरू नेपालले गरेको यो इनिसिएसन, यो सगरमाथा संवादलाई प्रशंसा गर्दै भोलिका दिनहरूमा यससँग मिलेर जाने उहाँहरूले एउटा प्रतिबद्धता व्यक्त गर्नुभएको छ, जसले गर्दा हामीले एउटा प्रतिबद्धताको एउटा बुँदा हेर्नुभयो भने पर्वतीय क्षेत्रको संरक्षणको लागि छुट्टै एउटा विकास कोषको अवधारणा ल्याउनुपर्छ भन्ने बुँदा पनि आएको छ। यसबाट एउटा जग के बस्यो भन्नुहुन्छ भने, भोलि नागरिक समाज, निजी क्षेत्र, अन्तर्राष्ट्रिय समुदायले पनि पर्वतीय क्षेत्र बचाउने हो भने हामी एउटा विशेष तरिकाले जानुपर्छ भन्ने एउटा ढोका खोलिदिएको छ। अब यसलाई भोलि लाने कुरा त भोलिको पिँढीले, भोलिको समुदायले अथवा भोलिका सरकारहरूले पनि लानु पर्यो र हामीले पनि त्यसलाई चाहिँ अगाडि बढाउनु पर्यो। त्यसो भएको हुनाले अन्तर्राष्ट्रिय लेभलको जुन प्रतिबद्धताका साथ चाहिँ, त्यो तपाईँको हामीले 25 बुँदे घोषणा पत्र भन्नुहोस् अथवा हामीले एउटा चाहिँ कार्य एक्सनको लागि जुन आह्वान गरेका छौँ, यो आफैमा इतिहासमा एउटा ठुलो जग हो भन्ने लाग्छ।
जस्तो अब हामीले 2027 अर्को संस्करण गर्ने पनि घोषणा गरेका छौँ, अब यो बीचमा 25 देखि 27 को बीचमा नेपालले गर्नुपर्ने काम के हो र अन्तर्राष्ट्रिय समुदायले त्यसलाई कसरी समन्वय गरिदिने हो, अथवा हामी हाम्रा चाहिँ आवश्यकताहरू, हाम्रा अपेक्षाहरू, अब यो त नेपालको मात्रै सन्दर्भ पनि रहेन नि त।
हस् धन्यवाद। अब मैले चाहिँ के देखेँ भन्नुहुन्छ भने, मैले जति पनि अब म अहिले यो संवादको दौरानमा अब चाहेर नचाहेर अथवा नेपाल सरकारले, मेरो मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीको सरकारले, परराष्ट्र मन्त्रालयले सबैले विश्वास गरेर मैले केन्द्रमा रहेर काम गरेँ, त्यो मलाई एउटा अपर्च्युनिटी अवसर पनि हो, यसको लागि म नेपाल सरकारलाई हार्दिक धन्यवाद पनि दिन चाहन्छु। तर मैले के बुझेँ भन्नुहुन्छ भने, जति पनि मैले त्यो हाम्रो पाहुनाहरू आउनुभयो, यसको लय भाका म धेरै अन्तर्राष्ट्रिय रूपमा नेटवर्किङ गर्दै गर्दा, साँच्चै भन्नुहुन्छ भने आगामी 2 वर्षपछिको छलफल पनि जलवायु विषयसँगै केन्द्रित भएर यसलाई निरन्तर रूपमा लानुपर्छ कि जस्तो मैले महसुस गरेको छु। मैले यो सञ्चालनको दौरानमा जब सिङ्गापुरले सुरक्षाको साङ्ग्रिला डायलगलाई सुरक्षामा केन्द्रित गरेर लगेको छ, डाभोसको वर्ल्ड इकोनोमिक फोरमले अर्थतन्त्रलाई लगेको छ भने, सगरमाथा भन्ने बित्तिकै मान्छेले के हुन्छ भने, यो विश्वको सर्वोच्च शिखर हो भन्ने जगजाहेरै छ, यसको लागि थप व्याख्या गर्नै पर्दैन। यसको नाम हामीले सगरमाथा संवाद राखिसकेपछि र यो सगरमाथा संवाद जलवायु परिवर्तनको इम्प्याक्टबाट सबैभन्दा पहिलो र बढी इम्प्याक्ट पर्ने क्षेत्र हो भन्ने कुरा, लगभग यो पटक सगरमाथा संवाद चाहिँ एक हिसाबले भन्नुहुन्छ भने, मान्छेले अब माउन्टेन एभरेस्ट भन्यो भने नि एकदम सोचेर मात्रै बोल्न सक्ने, अथवा सगरमाथा संवाद भनेर भने आफूलाई खल्लो हुने अवस्थाको सिर्जना गरिदिएको छ। सगरमाथा शब्द चाहिँ आफैमा स्थापित भएर गएको छ। अब 2 वर्षपछिको छलफल र बहस त अब नेपाल सरकारले के गर्छ त्यो आफ्नो ठाउँमा छ, हामी छलफल र बहस गरौँला। मेरो भनाइ के मात्रै हो भने, कतै यो सगरमाथा संवाद जलवायु परिवर्तनमा केन्द्रीकृत गरेर गयौँ भने पो बढी मुखरित हुन्छौँ कि भन्ने अनुभव चाहिँ मैले बटुलेको छु, त्यो मेरो व्यक्तिगत अनुभव हो। अब जहाँसम्म तयारीको लागि के गर्नुपर्छ भन्ने कुरामा यसले भन्नुभएको छ, त्यसको लागि पहिलो चरणमा त अब हामी अहिलेसम्म भएका यो हामीले जति काम गऱ्यौँ यसको हामी विश्लेषण गर्छौँ, हाम्रा कमजोरीहरू कहाँ कहाँ रहे, हामीले सुधार्नुपर्ने क्षेत्र कहाँ छन्, त्यो कमजोरीहरूलाई कसरी घटाउन सकिन्छ, त्यो एउटा विश्लेषण हुन जरुरी छ। दोस्रो, हामीले गरेका राम्रा र सफल कामहरू के थिए र तिनलाई कहाँनिर निरन्तरता दिनुपर्छ, र यसलाई अझै व्यापक र फराकिलो बनाउन हामी कसरी जानुपर्छ, यो तिनवटा कुरामा कमजोरीहरूलाई निरुत्साहित गर्दै भोलि सुधारेर जाने, सफल चिजहरूलाई आत्मसात गर्दै त्यसलाई बढोत्तरी गर्दै जाने, र अर्को चाहिँ अझ बलियो फराकिलो किन भन्नुहुन्छ भने अन्तर्राष्ट्रिय समुदाय यति द्रुत गतिमा हिँडिरहेको छ कि हाम्रो जस्तो अति कम विकसित र पर्वतीय मुलुकहरूको गति आर्थिक विकासको दौरानमा धेरै कमजोर छ। यसलाई हाम्रो गति बढाउनको लागि सगरमाथा सम्वाद चाहिँ एउटा कोसे ढुङ्गा त हुँदै हो, त्योभन्दा बढी यसलाई हाइवे बनाएर हाम्रो समृद्धिको गतिलाई अगाडि बढाउनुपर्छ। यो मामिलामा हामी छलफल र बहस गरेर एउटा मार्गचित्र तयार गर्नेछौँ।
हामी अन्तर्संवादमा छौं। जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणका लागि विश्व समुदायको ध्यान आकर्षण गराउन काठमाडौँमा आयोजित तीन दिने सगरमाथा सम्वाद हिजो सकिएको छ। नेपाल सरकारले आयोजना गरेको सम्वाद सफल भएको सरकारले जनाएको छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले हिजो समापन समारोहमा सम्वाद सफल भएको बताउनुभयो। सम्वादमा के भयो र अब के हुन्छ भन्ने विषयमा कुराकानी गरिरहेका छौं सगरमाथा सम्वाद आयोजक समितिका सदस्य सचिव समेत रहनुभएका वन तथा वातावरण मन्त्रालयका सहसचिव डाक्टर महेश्वर ढकाल हामीसँग हुनुहुन्छ। डाक्टर साहब, मैले के कुरामा केन्द्रित हुन खोजेको भने जस्तो अब यो यहाँहरूले जुन चाहिँ आह्वान जारी गर्नुभयो, घोषणा पत्र नै भनौँ त्यसलाई, सबैको सहभागितामा सबैको समन्वयमा, अब यसको कार्यान्वयनले धेरै ठूलो अर्थ राख्दछ। हिजो मात्रै पनि प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन जन्ने हानि नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको कोषको कार्यकारी निर्देशकले पनि भेट्नु भएको छ, त्यो भेटमा यहाँ पनि हुनुहुन्थ्यो होइन। यो हामीले जुन चाहिँ घोषणापत्र जारी गरेका छौँ अथवा अपेक्षा राखेका छौँ विश्व समुदायले हाम्रा तर्फबाट गर्नुपर्ने काम त छँदैछ, विश्व समुदायले यो यो गरिदियो हुन्थ्यो, यसले यो गरिदियो हुन्थ्यो, अब आउने सम्मेलन हामीले दुई वर्षपछि गर्छौँ भनिरहँदाखेरि यसको कार्यान्वयनमा चाहिँ कसको खालको जोड हुनुपर्छ भन्ने नै हो मेरो।
यस्तो छ, फेरि पनि यहाँले एकदम राम्रो प्रश्न गर्नुभएको छ। जस्तै यसलाई म कसरी बुझाउँ भन्नुहुन्छ भने जति बेला हामीले सगरमाथा सम्वादको दौरान तयारी गरिरहेका थियौँ त्यति बेला हाम्रो सम्माननीय राष्ट्रपतिज्यूले नीति तथा कार्यक्रम नेपालको सदनको दुईटी सदनमा सम्बोधन गर्नुभएको छ। त्यो सदनमा सम्माननीय राष्ट्रपतिज्यूले भनेको मुद्दा मैले हुबहु त मैले सम्झेको छैन, तर मैले चाहिँ के बुझेको छु भने सगरमाथा सम्वादको निष्कर्षलाई कसरी लाने भनेर हामीले चाहिँ कार्यक्रम बनाउनेछौँ भनेर सम्माननीय राष्ट्रपतिज्यूबाट आइसकेको छ। अब हामीसँग बजेट भाषण निकट भविष्यमा आउनेछ। अब हामीले सगरमाथा सम्वादको कार्यक्रमलाई राष्ट्रिय सरकारको कार्यक्रममा कसरी लान्छौँ, पारदर्शिक स्थानमा कसरी लान्छौँ भन्ने कुरामा हामीले थोरै तयारी गर्नुपर्ने देखेको छु। त्यो भयो भने हामी एउटा लाइनमा जान्छौँ। त्योभन्दा बढी चाहिँ जलवायु परिवर्तनको एजेन्डा, अन्तर्राष्ट्रिय एजेन्डा र यो विश्वव्यापी समस्या भएको कारणबाट आउँदा दिनहरूमा अन्तर्राष्ट्रिय फोरमहरूमा सगरमाथा सम्वादबाट निक्लेको निष्कर्ष, यो 25 मुद्दे आह्वानलाई हामीले अन्तर्राष्ट्रिय समुदायलाई यसलाई भन्ने ती फोरमहरूमा हाम्रा विचारहरू भनाइहरू राख्दाखेरि यो क्षेत्रहरू हाम्रा प्रायोरिटी हुनाई, तिमीहरूले कार्यक्रमहरू बनाउँदा मिलेर जाने ठाउँमा यसरी मिलेर जाउँ, अथवा नेपालमा केन्द्रित कुनै आयोजनाहरू कुनै चाहिँ लगानीहरू विकास गर्दै हुनुहुन्छ भने हाम्रो लाइन चाहिँ यो छ भनेर अब हामीले टेकेर जाने हो। मैले फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्दछु र मैले धेरै पटक सुन्ने गरेको छु कि हामी कुनै भ्रमणमा गयौँ अथवा कुनै इभेन्ट आयोजना गऱ्यौँ भने हामीले ओभरनाइट कुनै टेन्जिबल आउटकम खोजिरहने हाम्रो समाजमा त्यो किसिमको एउटा एक्सपेक्टेसन छ। अब त्यसलाई मैले साह्रै अन्यथा लिँदिनँ, तर कतिपय सफ्ट पावरहरू कस्तो हुन्छ भन्नुहुन्छ भने यहाँले मलाई पारेको प्रभाव मेरो मस्तिष्कमा मेरो मानसपटलमा लामो समयसम्म रहन्छ। जब अन्तर्राष्ट्रिय समुदायको मस्तिष्क र मानसपटलमा कुनै राम्रो छाप छोड्न सक्यौँ भने त्यसको प्रभाव दीर्घकालीन भएर जान्छ, ती सफ्ट पावरहरू दीर्घकालमा कुनै न कुनै रूपमा नेपाललाई पे ब्याक गर्छन् भन्ने विश्वास हो। किनभने अन्तर्राष्ट्रिय समुदायसँग काम गर्दा नेपालले बढाउनु पर्ने र नेपालले विश्वास गर्नुपर्ने भनेको विश्वास नै हो अथवा ट्रस्ट हो। त्यो ट्रस्टलाई हामीले जबसम्म अगाडि बढाउँदैनौँ तबसम्म हामीले गर्न सक्दैनौँ। र ओभरनाइट केही आउटपुट कसैले एक्सपेक्ट गरेको छ भने त्यो अलग कुरा हो, होइन भने संयुक्त राष्ट्रसङ्घको महासचिवले उद्घाटन सत्रमा मेसेज दिनुभएको छ, तपाईँको चाहिँ लगभग विकसित राष्ट्रका प्रतिनिधिहरू आउनुभएको छ, छिमेकी राष्ट्रको उच्च स्तरको प्रतिनिधित्व छ, समाजका सबै तह र तबका हो। मसँग व्यक्तिगत रूपमा भन्नुहुन्छ भने मेरै सँगी साथीहरूले मेरा चिनेका एक्सपर्ट साथीहरूले मैले पनि बोल्न पाए हुन्थ्यो, मैले भाग लिन पाए हुन्थ्यो, म कसरी लिन्छु, मलाई चाहिँ उद्घाटन सत्रमा बोलाइदिनुहोस्, म फलानु सत्रमा मात्रै भएर आउँछु भन्ने साथीहरूको संख्या पनि 2-400 थियो। जब हाम्रो क्षमता नै 200-300-400 भन्दा बढी थिएन भने सबैलाई हामीले यसमा समावेश गर्न सक्ने अवस्था थिएन। तर पनि हामीले के गर्यौँ भन्नुहुन्छ भने सबैसम्म समानुपातिक बनाएर समाजका सबै अङ्ग तह र तबकाको व्यक्तित्वहरूलाई जुन समावेश गर्न खोज्यौँ, यो हिसाबले एउटा छाप छोडेको छ। अब यसले त एउटा अर्को ल्यान्डमार्क एउटा के पनि छोडेको छ भने यही गुणस्तरको कार्यक्रम भन्दा कमजोर अर्को भयो भने यसभन्दा पछाडि आयोजना गर्ने साथीहरूलाई पनि एउटा यसले चुनौती खडा गरेको छ। त्यसो हुँदा आउँदा दिनहरूमा स्थानीय स्तरमा हामीले गर्नुपर्ने, प्रादेशिक र सरकारमा गर्नुपर्नेको पाटो एउटा, र अन्तर्राष्ट्रिय लेभलमा जाने पाटोमा हामीले यसको मार्गचित्र बनाउँदैछौँ र त्यो मार्गचित्रमा हिँडेर हामीले जुन पछि 2027 अर्को संवाद गर्छौँ त्यतिसम्ममा चाहिँ हामीले एउटा तयारीका साथ जाने प्लान छ र अब हामी यो एजेन्डालाई निरन्तर रूपमा लानुपर्छ भन्ने नै लाग्छ।
तसर्थ यहाँले त्यसो भनिरहँदा पनि अब मूल रूपमा राजधानीमा यत्रो ठुलो सम्मेलन भयो, सम्मेलनले प्रभावित भनौँ न चाहिँ जुन क्षेत्रका मानिसहरू छन् उनीहरूलाई केले असर गर्छ, हामीलाई के फाइदा गर्छ भने त पक्कै पनि अब नापतोल लेखाजोखा त आफ्नो हिसाबले गर्छन् नै, अब कृषिमा यसले प्रभाव पारेको छ, स्वास्थ्यमा पारेको छ। अब उदाहरणको लागि यहाँले अघि एउटा निकै महत्वपूर्ण सन्दर्भ उल्लेख गर्नुभएको थियो कि जलवायु परिवर्तनका कारण भएको क्षति हो भन्ने कुराको वैज्ञानिक पुष्टि गर्ने प्रमाण चाहिँ पेश गर्ने जुन हाम्रो क्षमताको कुरा छ यहाँबारे त्यसबारे पनि यहाँ भन्दै हुनुहुन्थ्यो। यद्यपि जुन हुम्लामा अब भर्खरै मात्रै चाहिँ हिम नदी फुटेको आशंका गरिएको छ, तिलगाउँ नै अब त्यो चाहिँ त्यहाँ समस्यामा पर्ने देखिएको छ, अब त्यसको कारण चाहिँ जलवायु परिवर्तनै हो भनेर भनिएको छ, त्यसको प्रमाण खोज्ने यावत कुराहरू प्राविधिक रूपमा हुँदै गर्ला। तर जसले चाहिँ अब यहाँ काठमाडौँमा सम्मेलन भयो, राष्ट्रपतिले चाहिँ शुभकामना सन्देश दिनुभयो, प्रधानमन्त्रीले सम्बोधन गर्नुभयो, परराष्ट्र मन्त्रीले गर्नुभयो, विभिन्न मन्त्रीहरूले गर्नुभयो, यहाँहरू जस्ता उच्च पदस्थ व्यक्तिहरूले छलफल गर्नुभयो। अब जहाँ प्रभावित क्षेत्र छ, जहाँ बढी प्रभाव चाहिँ भइरहेको छ, यो सम्मेलनले उनीहरूलाई चाहिँ के दिन्छ, कहिले दिन्छ?
यस्तो छ, मैले फेरि पनि हजुरलाई विनम्रतापूर्वक एउटा मैले अनुरोध के गर्छु भने यस्तो किसिमको ठुलो छलफलले गरेको आउटकमहरू एकैचोटि कुनै व्यक्तिको मन मस्तिष्क अथवा उसको घरको चुलो अथवा छानामा ठ्याक्कै ओभरनाइट रिफ्लेक्सन हुन त गाह्रो हुन्छ।
तर
यसलाई लाने आधार हो मैले यहाँले भनेको लाने यसको मार्गचित्र कस्तो हुनुपर्छ भन्नुहुन्छ भने सगरमाथा संवादको निष्कर्षलाई 753 पालिकाको मेयरहरू, उपमेयरहरू, वाडा अध्यक्षहरूले हेरेर जलवायु परिवर्तनको दृष्टिकोणले आफ्नो पालिका, गाउँ अथवा टोल र वार्डहरू कस्तो छ त्यसको आधारमा अबको स्ट्राटेजी भनेको स्थानीय लेभलबाट सुरु गरेर जाने हो। त्यसो भएको हुनाले सगरमाथा संवाद आयोजना गरेको कारणबाट अब कुनै छुट्टै आयोजना आउने र त्यो आयोजना लिएर घर घर र गाउँ गाउँमा जाने भन्ने कदापि होइन। यसले दिने निर्देशन र अथवा यसले दिने मार्गचित्र के हो भने हामीले नेपाल सरकारबाट लाने जति पनि कार्यक्रमहरू छन् त्यो कृषिको होस्, वनको, खानेपानी, सिंचाई, जलविद्युत, स्वास्थ्य अथवा चाहिँ भौतिक पूर्वाधार अथवा शहरी विकास अन्य यी सबै कार्यक्रमहरूलाई स्थानीय तहमा हामीले इन्टरनलाइज आन्तरिकीकरण गरेर लाने हो र राज्यले यस्ता संवादहरूबाट दिने भनेको मार्गदर्शन नै हो तपाईँको चाहिँ। तपाईँको अहिले पनि म तपाईँलाई एउटा उदाहरण दिन्छु, यहाँ सगरमाथा संवादमा नेपाललाई जलवायु मैत्री मुलुक बनाउने भनेर हामीले बहस र छलफल गर्ने अनि पालिकाहरूमा चाहिँ तपाईँको चाहिँ तपाईँको फुड सेक्युरिटीको लागि हामीले कस्तो रणनीति अप्नाउने अनि बाटोघाटो खन्दाखेरि बिना योजना वातावरणीय प्रभाव अध्ययन नगरिकन पछि बाढी पहिरो जाने गरी जुन बाटोघाटो खनिरहेका छौँ त्यसलाई हामीले कसरी नियन्त्रण गर्ने? हेर्नुहोस्, अन्ततोगत त घुमेर आउँदाखेरि स्थानीय स्तरमै नगइकन उपाय नै छैन, तर उपाय खोजिरहँदा स्थानीय सरकारको वार्षिक कार्यक्रम तर्जुमा गर्दा सगरमाथा संवादबाट निस्केका निष्कर्षहरूलाई मनन गरेर आफ्नो पालिकालाई कसरी जलवायु मैत्री अथवा वातावरण मैत्री बनाउन सकिन्छ त्यो पाटोमा सोचेर जानको लागि यो सगरमाथा संवादको जुन 25 बुँदे आह्वान छ यसले सबैलाई मार्गदर्शन गरेको छ। एउटा के बुझिदिनु भएन भने सगरमाथा संवादबाट निस्केका निष्कर्षहरू आइसोलेसनमा कार्यान्वयन हुन्छन्, नेपाल सरकारको बजेट र कार्यक्रम चाहिँ आफ्नै हिसाबले जुन रिचुअल अथवा विगतमा जसरी गरेका थियो त्यो होइन। सगरमाथा संवादबाट निस्केको निष्कर्ष सम्माननीय राष्ट्रपतिज्यूले सदनमा दिनुभएको मन्तव्य जुन नीति तथा कार्यक्रम र अब बजेट वक्तव्यमा आउने नीति तथा कार्यक्रम र नेपाल सरकारका नियम कानुनहरूभित्र टेकेर हाम्रा नेपाल सरकारका कार्यक्रमहरूलाई स्थानीय तहमा आन्तरिकीकरण गरेर जलवायु मैत्री बनाउनु सगरमाथा संवादको अर्को सन्देश हो। त्यसो हुँदा मैले फेरि पनि विनम्र अनुरोध गर्दछु कि सगरमाथा संवाद को निष्कर्ष भनेको छुट्टै आयोजना छुट्टै विषय बनाएर लाने नै होइन, यो चाहिँ जीवनको अङ्ग बनाउने हो र यसलाई संस्थागत रूपमा र व्यक्तिगत रूपमा जीवनको अङ्ग बनाएर लाने।
डाक्टर साहब, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं सगरमाथा सम्वाद आयोजक समितिका सदस्य सचिव डाक्टर महेश्वर ढकाल अन्तर्सम्वादमा हामीसँग कुराकानी गर्नुहुँदै प्राविधिक मित्र राजु थापालाई धन्यवाद। सन्तोष रिग्मी बिदा हुन्छु, नमस्कार।